आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Krishna।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर र सामर्थी नाममा आज पनि तपाईँ सबैलाई यो पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आज हामी मर्कुश 13 अध्यायबाट मनन गर्न, अध्ययन गर्न आरम्भ गर्न गइरहेका छौं। यस अध्यायमा पनि कुनै आश्चर्य कर्म छैन, तर कामको वा क्रियाको चाहिँ प्रशस्त धेरै उल्लेख भएको छ। मर्कुशको सुसमाचार क्रियाको अर्थात कामको सुसमाचार हो र यसले आश्चर्य कर्महरूमा धेरै जोड़ दिएको छ। तर यस अध्यायमा क्रिया वा काम भविष्यको क्रिया वा काम हो। यो क्रिया विराममा वा थामिने काममा आइसकेको छैन, तर यो अझै भविष्यमा छ। यसले भविष्यमा हुने सम्बन्धको घटनाहरूको रेकर्ड गर्दछ, जुनले यो युगको अन्त गर्नेछ, महाक्लेशको महाविपत्तिहरूको दिएको छ र ख्रिष्टको दोस्रो आगमनको लेखाचित्रको रूपमा स्पष्ट रूपमा वर्णन गरिएको छ। मित्र, क्रिया ईश्वरीय शक्तिको छ र यो आणविक शक्तिभन्दा शक्तिशाली छ। यस अध्यायमा पाइने जैतूनको प्रवचनमा मतीमा उल्लेखित जैतूनको प्रवचनको रेकर्डको समरूप हो, तर यहाँ मतीमा भन्दा छोटकरीमा दिइएको छ। वास्तवमा यो संक्षिप्त गरिएको संस्करण हो। यो कुरा प्राय पूरा मर्कुश भरि पाइने कुराको लागि सत्य छ। केवल केही उल्लेखनीय उदाहरणहरू बाहेक जहाँ तिनी विशेष घटनाको लामो विवरण दिन्छन्। आम तवरमा उसको नीति हरेक कुरालाई संक्षिप्त पार्नु हो र शीघ्र क्रियाको दिनु हो। यो मेरो यस अध्यायको रूपरेखा हो। पद एकदेखि चारमा जैतून पर्वतको प्रवचनमा येशूका चेलाहरूद्वारा प्रश्नहरूको पेश, दोस्रो पाँचदेखि सात पदमा यो युगको चारैतिरको खुला दृश्य, पद आठदेखि तेह्रमा महाक्लेश भन्दा पहिले आउने सतावट, पद चौधदेखि तेइस पदमा महाक्लेशको अगमबाड़ी, पद चौबीसदेखि सताइसमा ख्रिष्टको दोस्रो आगमनको घोषणा, पद अठाइसदेखि तीस पदमा नेभाराको रूखको दृष्टान्त, पद चौतिसदेखि सैतिसमा परमेश्वरको जनहरूको लागि कार्यक्रम वा योजना। मर्कुश 13 अध्याय एक पद हृदय अगाडि बढ़ौ। जब उहाँ मन्दिरबाट निस्कन्दै हुनुहुन्थ्यो, तब उहाँका चेलाहरूमध्ये एकजनाले उहाँलाई भने, हेर्नुहोस् गुरूज्यू, कति ठूला ठूला ढुङ्गाहरू र कति भव्य भवनहरू। अहिले यहाँ म सोच्दछु कसरी शास्त्रको अनुच्छेदको अबुझाई कति धेरै हुन सक्छ भन्ने कुराको उदाहरण यहाँ छ। कसैले स्वाभाविक रूपमा यो प्रश्न उठाउन सक्छ कि किन र कुन आधारमा यो प्रश्न चेलाहरूले उठाए वा सोधे। किन चेलाहरूले यस्ता कथन बनाउनु पर्ने कुनै संकेत हामीसँग छैन। वास्तवमा यो कुराको थाहा पाउन मती 23 28 पदमा जानुपर्छ। प्रभु येशूले यरूशलेम मन्दिरमाथि आउन गइरहेको विनाशको घोषणा गर्नुभयो। चेलाहरू अन्यलमा परे, किनभने मन्दिरमा सुन्दरता, वैभव र महिमायुक्त थियो र त्यस मन्दिरको वरिपरि सुन्दर सुन्दर बिल्डिङहरू थिए, भवनहरू थिए। तिनीहरू यस कुरामा निश्चय हुन चाहन्थे कि उहाँले यसको नोट गर्नुभयो। त्यसकारण तिनीहरूले भने, गुरूज्यू, हेर्नुहोस् न कस्ता कस्ता ढुङ्गाहरू, कस्ता कस्ता भवनहरू यहाँ छन्। दुई पदमा भनिएको छ, येशूले तिनलाई भन्नुभयो, यहाँ त एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नछोडिने गरी सबै भत्काइनेछ। उहाँले तिनीहरूलाई उहाँलाई ती बिल्डिङहरू हेर्नलाई ती चेलाहरूले प्रश्न गरे, किनभने तिनीहरू चाहन्थे कि उहाँले ती वैभव, सुन्दर, महिमायुक्त बिल्डिङहरूको देख्नबाट नचुकाएको। अहिले उहाँ तिनीहरूलाई भन्नुहुन्छ, के तिमीहरू साँचीकै यी ठूला ठूला भवनहरू देख्छौ। येशू यहाँ अति महान आत्मिक पाठ सिकाइरहनु भएको छ। म केही साल यहाँ भारतको राजधानी दिल्ली भन्ने जग्गामा बसेथे र सेविकै गर्दथे, र म भएको ठाउँमा ठूला ठूला भवनहरू थिएनन्। तर केही साल भित्र नै थुप्रै विशाल भवनहरू उठे, धेरै तला भएका गगनचुम्बी अग्ला अग्ला बिल्डिङहरू पनि। अति नै वैभवपूर्ण सुन्दर बिल्डिङहरू, त्यहाँ हरेक कुराको उपलब्ध छ। ठूलो ठूलो बजार, बैंक, होटल र हरेक कुराहरूको सुविधा उपलब्ध छ। मित्र, आज हामीले यो प्रश्न सोध्न सक्छौ, के देख्दैनौ कि यिनीहरू सुन्दर बिल्डिङ भवनहरू सुन्दर छैनन्? हजुर, तिनीहरू एकदम नयाँ र सुन्दर भवनहरू हुन्। तर हामी वास्तवमा के देख्छौ? हामी तिनीहरूका सुन्दरताहरू, स्थिरता, शक्ति र स्थायिताको देख्छौ। मलाई यी सबै यस्तो देखाइ पर्दछ, जबसम्म विशाल भूकम्प आउँदैन तबसम्म यो अस्तित्वमा रहनेछ। मित्र, वास्तवमा यी भवनहरू अस्थायी हो, तिनीहरू बितेर जानेछ। सत्य दृष्टिकोणले हामीलाई यो कुरा देख्नलाई अनुमति दिन्छ कि एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नछोडिने गरी सबै भत्किनेछ। वास्तवमा यिनीहरू स्टील फलाम, कंक्रिटबाट बनेका छन्, तर पनि तिनीहरू भत्किने छन्। पावलले आत्मिक सत्यताको यस तरिकामा बताएका छन्, पहिलो कुरन्थी 4:18 पदमा, हामी देखिने कुरालाई होइन, तर देखिने कुराहरू लौकिक मात्र हुन्, तर नदेखिने कुराहरू चाहिँ अनन्त हुन्। मेरो मित्र, यो महान सत्य हो। के तपाईँले थाहा पाउनु भएको छ कि नबुकदनेज्जर आफ्नो दिनमा महान बेबिलोन शहरमा आए र देखे बाबेलको सम्पूर्ण महिमा, वैभव? जब तिनी त्यहाँ थिए, तिनले भने, के यो महान बाबेल मैले बनाएको होइन? हजुर, के तपाईँले आज बाबेलको विनाशको, विध्वंसको तस्विर देख्नु भएको छ? त्यहाँ केही कुरा पनि रहेको छैन। मित्र, यी सारा कुराहरू खत्तम भए, महिमा लोप भइसके, वैभवहरू लोप भइसके, अनि विश्वका सुन्दर वैभवपूर्ण गगनचुम्बी बिल्डिङहरू पनि पतन हुनेछन् एक दिन। उहाँले भन्नुहुन्छ कि यी सबै भत्किनेछन्, यी कुराहरू बितेर जानेछ। मेरो मित्र, के तपाईँ अनन्तकालीन कुराहरू देख्नु भएको छ? वा अनन्तकालसम्म रहने कुराहरू, सधैँ रहने कुराहरू? पद 3 र 4, अनि उहाँ मन्दिरको सामुने जैतुन डाँडामा बस्नुहुँदा पत्रुस, याकुब, युहन्ना र अन्द्रियासले उहाँलाई गुप्तमा सोधे, हामीलाई भन्नुहोस्, यी घटनाहरू कहिले हुनेछन् र यी सब कुरा पूरा हुनको निम्ति के चिन्ह हुनेछ? मित्र, मर्कुस सधैँ केही ससाना कुराहरू लेख्छन् जुन हामी अर्को सुसमाचारहरूमा पाउँदैनौ। हामीले यो कुराको थाहा पाउने थिएनौ कि त्यहाँ 4 जना थिए जो वास्तवमा कमिटीको प्रतिनिधित्व गर्नेहरू थिए र केही प्रश्न सहित तिनीहरूले उहाँलाई पर्खेका थिए। यो कुराको याद राख्नुहोस् कि यो पत्रुसको सुसमाचार हो। पत्रुसले मर्कुसलाई भने कि यी 4 जना त्यस समूहमा थिए र उहाँलाई सुटुक्कै सोधे। मर्कुसले 2 प्रश्नहरूको बताउँछन्। मथीले चाहिँ तिनीहरूले सोधेका 3 प्रश्नहरूको उल्लेख गर्छन्। लुकाले त्यसको प्रश्नहरूको अंशलाई दिन्छ, भागको दिन्छन्। जब हामी यसलाई सँगै एकै ठाउँमा राख्छौ, हामी पत्ता लगाउँछौ कि मत्तीले यी सबै तीनै प्रश्नहरू चेलाहरूले हाम्रा प्रभुलाई सोधेका वा राखेका। पहिलो, हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछ? यसले चाहिँ त्यस समयको संकेत गर्दछ जब एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नछोडिने गरी सबै भत्काइनेछ। लुकाले यो प्रश्नको हाम्रो प्रभुको उत्तर दिँदछ। अनि दोस्रो, तपाईँको आगमनको चिन्ह के हुनेछ? अनि तेस्रो, यो युगको अन्तको चिन्ह के हुनेछ? मत्ती र मर्कुसले अन्तिम 2 प्रश्नहरूको हाम्रा प्रभुका उत्तरहरू दिन्छन्। मत्तीले यसको उत्तर मर्कुसले भन्दा विवरणसहित दिन्छन्, तर हामी मर्कुसको जोडमा देख्नेछौ। यो कुराको याद राख्नुपर्ने कुरा के हो भने, तिनी चाहिँ रोमीहरूलाई लेखिरहेका छन् र तिनी त्यस्तो कुराहरूमा ध्यान आकर्षण गर्नेछन् जुनले शक्तिको र क्रियाको र नाटकको प्रकट गर्नेछ। अनि 5 र 6 पदमा येशूले तिनीहरूलाई भन्नुभयो, होसियार हो, कसैले तिमीहरूलाई भयमा नपारोस्, धेरैजना मेरो नाउँमा म उही नै हुँ भन्दै आउनेछन् र तिनीहरूले धेरैलाई भ्रममा पार्नेछन्। हामीले यो पटक पटक दिनुहुने चेतावनीमा देख्छौ, झुटा ख्रिष्टको विरूद्धमा चेतावनी। अनि यो कुरा आज पनि तपाईँ र मैले ध्यान दिन आवश्यक छ, साथै होसियार हुन आवश्यक छ। 7 पद, जब तिमीहरूले लड़ाई र लड़ाईहरूको हल्ला सुन्नेछौ तब नडराऊ, यस्ता घटनाहरू हुन आवश्यक छन् तर अन्तको दिन आउन अझ बाँकी नै छ। झुटा ख्रिष्टहरू जस्तै युद्धहरूले सम्पूर्ण युगको चरित्र चित्रण गर्दछ। कुनै पनि विश्वासीहरू युद्धहरूद्वारा व्याकुल हुनुहुँदैन, डिस्टर्ब हुनु आवश्यक छैन। तिनीहरू युगको अन्तका चिन्हहरू होइनन्। न त ख्रिष्ट विरोधीहरू न युद्धहरूले हामी युगको अन्ततिर छौं भन्ने कुराको संकेत गर्दछ। जब म ख्रिष्ट विरोधीहरू भन्छु, मैले खास ख्रिष्ट विरोधीको उल्लेख गरिरहेको छैन जुन पछिबाट भविष्यमा आउनेछ। यी सबै झुटा ख्रिष्टहरू र उसलाई औँलाइरहेको छ, अर्थात अन्तिम र खास ख्रिष्ट विरोधीलाई। 8 पद, किनभने जातिको विरूद्धमा जाति र राज्यको विरूद्धमा राज्य खड़ा हुनेछ, ठाउँ ठाउँमा भूकम्पहरू जानेछन् अनि कालहरू हुनेछन्। यो चाहिँ स्त्रीलाई प्रसव वेदना शुरू भए झैं संकष्टको आरम्भ हो। आज मानिस सोच्दछन् कि तिनी अति नै सभ्य हो किनभने तिनीसँग थुप्रै थुप्रो उपयोगी सम्पूर्ण सरजामहरू छन् र तिनी सोच्दछन् कि तिनी विश्वलाई अति नै सुन्दर स्थान बनाइरहेका छन्। त्यसपछि आकाशमा तिनी यो कुरा पत्ता लगाउँछन् कि तिनले बरु पृथ्वीलाई प्रदूषण गरिरहेका छन् र तिनी यसलाई बसोबास गर्न अयोग्य स्थान बनाइरहेका छन् र जनसंख्या यति तीव्र रूपमा बढ़िरहेको छ। यसलाई पहिल्यै रोकथाम नगरेकोले गर्दा मानिसहरू भोकले मर्दैछन् र यो अवस्था हामीलाई अवगत भएकै कुरा हो। यो भविष्यमा अझ तीव्र र उग्र हुनेछ। बाइबलले भन्दछ कि संकष्टहरू र अनिकालहरू आउनेछन्। चाखलाग्दो कुरा यो छ कि मानिसले इन्कार गरेको यो पुस्तक हरेक कुरामा बिल्कुल सत्य साबित ठहरेको छ। जुन भविष्यवाणीहरू एकाएक पूरा हुँदछन्। केही साल पहिले मानिसहरूले सोचे विज्ञानले संसारका समस्याहरूको निवारण गर्नेछ, तर अहिले हामी जान्दछौ कि यसले बरू समस्याहरू मात्र बनाउँदै आएको छ जुन न त विज्ञान न संसारले समाधान गर्न सक्छ। अरू त के, महानास्तिकवादी बेनार्ड शाहले सले भन्नु परेको थियो, मैले भरोसा गरेको विज्ञान नराम्रो गरी असफल भयो, पतन भयो र तपाईँ एक नास्तिकलाई हेरिरहनु भएको छ जसले आफ्नो विश्वासको गुमाए। ओ कस्तो दयनीय कुरा! म तपाईँलाई भनौं, यी सबैले युगको अन्तको चरित्र चित्रण गर्दछ। 9 र 10 पद, तिमीहरू आफ्ना विषयमा होशियार रहौ, तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पनेछन्, तिमीहरू सभाघरमा पिटिनेछौ अनि हाकिमहरू र राजाहरूको सामुने मेरो खातिर तिमीहरूलाई गवाही दिन तिमीहरू खड़ा हुनेछौ र पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरिनुपर्छ। अहिले मलाई लाग्दैन कि उहाँ यहाँ चर्चको बारेमा मण्डलीको बारेमा कुरा गरिरहनु भएको छ। यहाँ उल्लेखित सुसमाचारको उहाँको मतलब राज्यको सुसमाचार हो। यो अनुग्रहको सुसमाचार पनि हो। त्यहाँ दुई खालका सुसमाचारहरू छन्। राज्यको सुसमाचार वास्तवमा अनुग्रहको सुसमाचारको एक पक्ष हो। सबै परमेश्वरको अनुग्रहद्वारा हो सबै उद्धार, अनि परमेश्वरसँग पापीहरूलाई उद्धार दिने एउटै बाटो बाहेक अरू उपाय छैन। त्यो बाटो हो येशु ख्रिस्टको रगतद्वारा। तर राज्यको सुसमाचारले जोड दिनेछ, पश्चाताप गर किनभने स्वर्गीयको राज्य नजिकै छ। अर्को शब्दमा उहाँ आइरहनु भएको छ अनि जब तिनीहरू भन्छन् कि त्यस दिनमा त्यो महाक्लेश अवधिमा हुनेछ र यो बिल्कुल ठिक हुनेछ। 21:11 पदमा भनेको छ, जब मानिसहरूले तिमीहरूलाई पक्री लगेर मुद्दा चलाउँछन् तब के बोलौं भनी अघिबाट फिक्री नगर, तर त्यसै बेला जे तिमीहरूलाई दिइन्छ त्यही बोल, किनकि बोल्ने तिमीहरू होइनौ तर पवित्र आत्मा हुनुहुनेछ। त्यहाँ परिवारबाटै धोका हुन सक्नेछ। मित्र, यस पदले त्यस दिनको संकेत गर्दछ जब इसरायल राष्ट्रका 144,000 जना परमेश्वरको निम्ति साक्षी हुनेछन्। त्यस दिनमा यो तिनीहरूको निम्ति सन्देश हो र परिवारबाटै धोका पनि हुनेछ। त्यहाँ जुन 12 पदमा हामी पढ्छौं, एउटा भाइले अर्को भाइलाई मृत्युको लागि सुम्पनेछ र त्यसै गरी बाबुले छोराछोरीहरू आमा बाबुका विरूद्धमा खड़ा हुनेछन् र तिनीहरूलाई मार्न लाउनेछन्। 13 पदमा, अनि मेरो नाउँको खातिर तिमीहरू सबैबाट घृणित हुनेछौ, तर जो अन्तसम्म स्थिर रहन्छ त्यसैको उद्धार हुनेछ। त्यस दिनमा विश्वव्यापी यहुदी विरोध अभियान चल्नेछ, तर जब त्यस दिनमा तिनीहरूमाथि छाप वा मोहर लगाइनेछ र तिनीहरू यसमा भएर पार गर्नेछन्। अहिले हामी अति नै नाटकीय भागमा आएका छौं। 14 पद, जब तिमीहरू विनाशकारी घृणित थोकलाई जहाँ हुनु नपर्ने त्यहाँ उभिएको देख्छौ, पढ्नेले बुझोस्, तब यहुदियामा हुनेहरू पहाड़तिर भागुन्। मित्र, यो महाक्लेशको आरम्भ हो। यसको पहिले 3.5 वर्ष तुलना गरेर हेर्दा शान्तको समय जस्तो हुनेछ। यो ख्रिष्ट विरोधीको झुटा शान्ति हो। त्यसपछि यसको बीच समयमा त्यहाँ यो दयनीय अगमवक्ताद्वारा बोलेका उजाड अवस्थाको घृणित कुराले स्थान लिनेछ। त्यो पवित्र स्थानमा उभिनेछ जहाँ त्यो प्रवेश गर्न बिल्कुल अनुचित कुरा थियो। देख्नुभयो, यदि मर्कुसले रोमीहरूलाई उजाड अवस्थाको घृणित कुरा पवित्र स्थानमा उभिनेछ भने तिनीहरूले भनेथे त्यो कहाँ छ, त्यो स्थानमा खड़ा हुनेछ जहाँ त्यो उभिन अनुचित छ। त्यो हामी धेरैको लागि बुझ्न सजिलो कुरा छ। देख्नुभयो, पवित्र स्थान खालि इसरायल राष्ट्रलाई मात्र दिएको थियो। यो पृथ्वीमा भएको परमेश्वरको मन्दिरमा भएको विशेष स्थान थियो। चर्चसँग मण्डलीसँग पवित्र स्थान छैन। अनि 15 र 16 पदमा भनिएको छ, घरको कौशीमा हुने तल नउर्लोस्, न त आफ्नो घरबाट केही निकाल्नलाई भित्र पसोस्, खेतमा हुने आफ्नो खास्टो लिन पछाडि नफर्कोस्। मित्र, अर्जेन्सीको यहाँ ध्यान दिनुहोस्, आपतकालको। तिनीहरू आफ्नै स्थानमा कति पनि फर्कनुहुन्न, बरू भाग्न आरम्भ गर्नुपर्छ, शुरू गर्नुपर्छ। 17-18, तर हाय ती दिनमा गर्भवती र दूध खुवाउने आमाहरूलाई, त्यो हिउँदमा नहोस् भनी प्रार्थना गर। यो महाक्लेशको आरम्भ हो, जुन अति नै दयनीय दिन हो। 22-23, किनभने झुट्टा ख्रिष्टहरू र झुट्टा अगमवक्ताहरू खड़ा हुनेछन्, अनि सम्भव भए चुनिएकाहरूलाई भ्रममा पार्न तिनीहरूले चिन्हहरू र आश्चर्यका कामहरू गर्नेछन्। तर तिमीहरू चाहिँ होसियार रहौ, हेर मैले तिमीहरूलाई सबै कुरा अघिबाटै भनिदिएको छु। त्यहाँ भयंकरको दिन हुनेछ, झुट्टा ख्रिष्टहरू झुट्टा अगमवक्ताहरूले शैतानको शक्तिद्वारा महान आश्चर्य कर्महरू त्यस बेला गर्नेछन्। ख्रिष्टको दोस्रो आगमन विश्व पूरा अन्ध्यारो हुने कामद्वारा परिचय गरिएको छ, र स्वर्गीय तारागणहरू खस्नेछन्, जुन युएल 2:28-32 पदको परिपूर्णता हो, अनि 24-26 भनिएको छ, तर ती दिनमा त्यस महासंकष्टपछि सूर्य अन्ध्यारो हुनेछ र चन्द्रमाले आफ्नो चमक दिने छैन, ताराहरू आकाशबाट खस्नेछन् र आकाशमा भएका शक्तिहरू डगमगाउनेछन्, अनि त्यस समयमा मानिसहरूले मानिसको पुत्रलाई शक्ति र महिमासित बादलमा आउँदै गरेको देख्नेछन्। मित्र, यो पानी बोक्ने बादलले छेक्ने अन्धकार होइन, तिनीहरू महिमित बादलहरू हुन्। सेकेनिया महिमा, परमप्रभुको महिमा, म विश्वास गर्दछु यो स्वर्गीयमा मानिसको पुत्रको चिन्ह हो। 27 तब उसले स्वर्गीय दूतहरूलाई पठाउनेछ र पृथ्वीको अन्तदेखि आकाशको अन्तसम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई भेला गर्नेछ। यो चर्चको वा मण्डलीको स्वर्गीय यात्रामा उठाइ लगाई होइन, यो चर्चको मण्डलीको स्वर्गीय यात्रामा उठी जाने घटना होइन। उहाँ तिनीहरूलाई भेला गर्न स्वर्गीय दूतहरूलाई पठाउनुहुन्न, तर पहिलो थिस्लोनिकी 4:13-18 पद अनुसार तिनीहरू प्रभुलाई बादलमा भेट्नलाई उठाइ लगिनेछन्। बादलमा भेट्न उठाइ लगिनेछन्। अहिले हामी यहाँ नेभारा रूखको उहाँको दृष्टान्ततिर आउँदछौ। 28-29 पद, अंजीरको रूखबाट अर्थात नेभाराको रूखबाट पाठ सिक, त्यसको हाँगा कमलो भएर पालुवा हाल्ने बित्तिकै ग्रीष्म ऋतु नजिक आएको छ भन्ने तिमीहरू थाहा पाउनेछौ। यसरी नै तिमीहरूले पनि जब यी घटनाहरू भइरहेका देख्नेछौ, तब ऊ नजिक छ, ढोकामा नै छ भन्ने जान। नेभाराको अर्थात अंजीरको रूखले इसरायल राष्ट्रको बताउँछ। मलाई थाहा छ यस अर्थ खुलाइमा थुप्रै असहमतिहरू होलान्, र कुनै व्यक्ति मेरो अर्थ खुलाइमा र यो नेभाराको रूख कुनै अर्थ दिएकोमा असहमत भएकोमा म आपत्ति गर्दिन, तर म व्यक्तिगत रूपले विश्वास गर्दछु कि शास्त्रले यसको स्पष्ट गर्दछ। सबभन्दा महत्वपूर्ण कुरा चाहिँ इसरायल परमेश्वरको घड़ी हो। उहाँ भन्नुहुन्छ कि हामीले नेभाराको रूखलाई, अंजीरको रूखलाई हेर्नुपर्छ। परमेश्वरको घड़ी अरू कुनै कुरामा होइन, परमेश्वरको घड़ी इसरायल हो। अनि 30 पदमा भनिएको छ, साँच्चै म तिमीहरूलाई भन्दछु यी सबै कुरा भइ नसकिन्जेल यो पुस्ता बिति जाने छैन। यहाँ उल्लेखित यो पुस्ताले इसरायल जातिको संकेत गर्दछ। यो मानिसहरूको निर्मूल पार्न नसकिने तथ्यको बताउँदछ, वा यो कथन यो पुस्ता ती मानिसहरूको पीढ़ीको र तिनीहरूको सम्पूर्ण जीवन अवधिको संकेत गर्दछ। त्यस मामलामा यसको अर्थ हुने थियो ती व्यक्ति जसले ती घटनाको आरम्भको देखे, यस घटनाको अन्तको पनि देख्नेछन्, अनि यो पछिको अर्थ खुलाई चाहिँ अझ अर्थपूर्ण छ जस्तो मलाई लाग्छ। विशेष जोड़ चाहिँ शीघ्रतामा हो, जुनमा यी घटनाहरू इसरायल राष्ट्रको स्थायित्वमाथि घटित हुँदछ। तर पनि यी दुवै तथ्यहरू शास्त्रद्वारा आधारित छ। 31-32, तर त्यस दिन र त्यस घड़ीको विषयमा पिताले बाहेक अरू कसैले जान्दैन, न त स्वर्गीयमा हुने स्वर्गीय दूतले न पुत्रले। यो पद कहिले कहीँ बुझ्न कठिन छ। यदि परमेश्वर परमेश्वर हुनुहुन्छ भने यो सर्वज्ञानताको कमीको कारण बताउनु कठिन छ। मत्ती 24:36 पदमा त्यहाँको उल्लेखित कुरासँग तुलना गर्दा मर्कुसले न त पुत्रले भन्ने कथनको थपेका छन्। मर्कुसले येशूलाई सेवकको रूपमा पेश गर्छन् र सेवकले जान्दैनन् कि आफ्नो मालिकले के गर्दछ। येशूको सेवक वा दास चरित्रले उहाँको खास विशेषता बुझाउने र सत्य मानवताको पेश गर्दछ। उहाँले आफैमाथि सेवक वा दासको रूप लिनुभयो। जब उहाँ मानिस बन्नुभयो, उहाँले आफैलाई हामी जस्तै बन्न सीमित बनाउनुभयो। जब उहाँ मानिस बन्नुभयो, उहाँ सर्वज्ञानी हुनुहुन्न थियो। मार्थाले येशूलाई हकारिन्, प्रभु यदि तपाईँ यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएनन्। यो कुराको अनुमान लगाउन उचित कुरा छ कि उहाँको सर्वज्ञानता सम्बन्धमा त्यहाँ स्वयंको सीमतपन थियो जब उहाँ मानिसको रूपमा हुनुहुन्थ्यो। अनि 33 पदमा भनिएको छ, होशियार रहो, जाग बस र प्रार्थना गर, किनकि त्यो बेला कहिले आउने हो सो तिमीहरू जान्दैनौ। यो त मालिकले आफ्ना चाकरहरूलाई घरको प्रत्येक काम र दायित्वको जिम्मा दिएर पालेलाई जाग रहन् भन्ने आज्ञा दिएर परदेश लागेको जस्तो हो। हजुर, सबै युगमा परमेश्वरका जनहरूको उचित मनोवृत्ति चाहिँ जब तिनीहरू भविष्यको अगमबाडी पाउँदछन् तिनीहरूको मनोवृत्ति होशियार हुनु र प्रार्थना गर्नु हो। 34-37 पद, यो त मालिकले आफ्ना चाकरहरूलाई घरको प्रत्येक काम र दायित्वको जिम्मा दिएर पालेलाई जाग रहन् भनी आज्ञा दिएर परदेश लागेको जस्तो हो, त्यसकारण तिमीहरू पनि जाग रहो, किनकि घरको मालिक बेलुकी कि आधा रातमा कि भाले बाँच्दा कि बिहान कहिले आउने हो सो तिमीहरू जान्दैनौ। नत्र त ऊ अचानक आउँदा उसले तिमीहरूलाई निदाइरहेको भेटौला। जे म तिमीहरूलाई भन्दछु त्यो म सबैलाई भन्दछु, जाग रहो। यस दृष्टान्तले जैतून पर्वतको वार्तालाप अर्थात प्रवचनको सम्बन्धमा मर्कुसको विवरणको अन्त गर्दछ। येशूले आफ्नो दोस्रो आगमनको सम्बन्धमा यो दृष्टान्तलाई आफ्नो निम्ति लागू गर्नुभयो वा आफ्नो निम्ति जनाउनुभयो। परमेश्वरका जनहरूको येशूले आफ्नो दोस्रो आगमनमा रिपोर्टको माग गर्नुहुनेछ भन्ने तथ्यको दृष्टिकोणमा उत्तरदायित्व छ। ख्रिष्टको आगमनको बारेमा होशियार रहने, जाग रहने, प्रार्थना गर्नुको अलावा काम गर्नु परमेश्वरको जनको उत्तरदायित्व हो। मित्र, यो आज पनि तपाईँ र मेरो निम्ति निर्देशन हो। यद्यपि जाग रहने कुरा बेग्लै खालको भए पनि कुनै व्यक्तिले निराशामा जाग रहन सक्छ, कोही व्यक्ति डरमा जाग रहन सक्छ, तर परमेश्वरको सन्तानहरूले चाहिँ धन्य आशा र महिमित प्रकटको लागि प्रतीक्षासहित जाग रहनुपर्छ। यो आनन्दित महिमित आशा हो।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।